نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي سبق نمبر 248 آیت نمبر 1 سے 55 سورة قمر لیسن نمبر 248 آیت نمبر 1-55 سورة قمر چند باتیں سورة کے بارے میں پہلی بات یہ ہے کہ سورة قمر ترتیب کے اعتبار سے 54 یعنی 54 نمبر کی سورة ہے تین رکوع 55 آیات ہیں 342 یعنی 342 کلمات ہیں اور 1423 1423 حروف ہیں سورة قمر کا نام پہلی ہی آیت وانشق القمر سے ہے اس سورة کو سورة القمر کیوں کہتے ہیں کیونکہ اس میں شق قمر کا ایک واقعہ ہے ہم آیت کے ساتھ اس واقعے کو انشاءاللہ تعالیٰ دیکھیں گے خوبصورت اتفاق ہم کہیں گے یا کچھ بھی کہہ لیں لیکن پچھلی صورت نجم تھی ستارہ تو اگلی صورت قمر ہے صورت نجم کی آخری آیت میں آزفت العازفہ کا تذکرہ تھا یعنی آخری آیتوں میں قیامت کی قربت کا تذکرہ تھا تو یہاں قیامت کے قریب آنے کا تذکرہ ہے مکی صورت ہے یہ اور ہجرت سے تقریباً 5 سال پہلے یہ صورت نازل ہوئی اس میں جو واقعات ہے اس کے بارے میں سب کا اتفاق ہے کہ یہ صورت اس موقع پہ نازل ہوئی تھی اور اس صورت کا بنیادی مضمون بھی قیامت اور اللہ سبحانہ تعالیٰ کی توحید خاص طور پہ اس صورت میں پچھلی اقوام کے حالات کو سامنے رکھتے ہوئے لوگوں کو بتایا گیا کہ اگر تم اس نبی کا انکار کرو گے تو یاد رکھنا کہ تمہارے ساتھ بھی یہی معاملہ ہوگا کہ جو قومیں اتنے بڑے بڑے معجزات دیکھ کر بھی نہ مانیں پھر وہ کیسے مانیں گی آپ کہہ سکتے ہیں کہ یہ صورت کیا ہے یہ حقیقت میں دل کے دروازوں پہ ایک دستک ہے اور اس میں صدیوں کی باز گزشت ہیں پچھلے لوگوں کے مناظر دکھائے گئے کہ وہ لوگ اگر تاریخ سے سبق نہیں حاصل کرتے تو آج کے دور میں بھی ہم جتنی مرضی نشانیاں دیکھ لیں اللہ تعالیٰ کی قدرت کی ہم ان لوگوں کو نہیں پا سکتے اور اس صورت کے بارے میں آتا ہے کہ نبی صلی اللہ علیہ وسلم عید کی نمازوں میں اس کو پڑھا کرتے تھے خاص طور پہ اس صورت میں قرآن کے آسان ہونے کی بات کی گئی اللہ تعالیٰ فرماتے ہیں کہ وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرٍ بے شک ہم نے نصیحت کے لیے اس قرآن کو آسان کر دیا کوئی ہے جو سیکھے اور سمجھے اور یہ سورت اس وقت نازل ہوئی جب 360 بت خانہ کعبہ میں تھے اور اللہ کے نبی صلی اللہ علیہ وسلم ایسے گندے ماحول کو پاک کرنے کی کوششوں میں تھے آپ کو اس سورت میں اسٹرگل بھی دکھے گی نبی صلی اللہ علیہ وسلم کی اور تڑپ بھی دکھے گی کہ ہر ممکن طریقے سے لوگوں کو ہدایت سے جوڑنا چاہتے تھے دلائل سے نہ مانے تو معجزات سے ہی صحیح اور بنیادی چیز کیا ہے کہ جھٹلانے والوں کا کیا انجام ہوا تو آئیے سورت شروع کرتے ہیں اور پھر اللہ تعالیٰ سے مدد مانگتے ہیں کہ اللہ تعالیٰ ہمارے لیے بھی اس کتاب کو پڑھنا سمجھنا اور اس سے نصیحت کی غذا لینا آسان فرما دے بسم اللہ الرحمن الرحیم اور خاص طور پہ اگر ہم مقاصد متعین کر لیں اس سورت کو پڑھنے کے تو پہلا مقصد کیا ہے کہ قرآن مجید کی رہنمائی سے نصیحت حاصل کرنا سیکھنا ہے خواہشات کی پیروی کرنے سے بچنا ہے پرانی قومیں یعنی ہسٹری سے سبق لینے کی ضرورت ہے پھر کچھ آیتیں آگے آئیں گی تو ان کا مقصد الگ سے نوٹ کراؤں گی انشاءاللہ تعالی بسم اللہ الرحمن الرحیم اقتربت الساعۃ وانشق القمر قریب آ گئی قیامت اور چاند پھٹ گیا اور لوگوں کا حال کیا وَإِن يَرَوْا آيَةً يُعْرِضُوا وَيَقُولُوا سِحْرٌ مُسْتَمِرٌ اور اگر وہ کوئی نشانی دیکھتے ہیں تو منہ پھیر لیتے ہیں اور کہنے لگتے ہیں کہ یہ تو بڑا زبردست قسم کا جادو ہے کرتے کیا ہیں اتنی بڑی نشانی کو دیکھنے کے باوجود وَكَذَّبُوا وَاتَّبَعُوا أَهْوَاءَهُمْ وَكُلُّ أَمْرٍ مُسْتَقِرٌ اور انہوں نے جھٹلایا رسول خدا کو اور پیروی کرتے رہے اپنی خواہشات کی اور ہر کام کے لیے ایک انجام مقدر ہے اور یہ کوئی بات ان کے لیے نہیں تھی پچھلے لوگوں کا بھی حال یہی تھا کیونکہ وَلَقَدْ جَاءَهُمْ مِنَ الْأَنبَاءِ مَا فِيهِ مُزْدَجَرٌ اور پہنچ چکی ہیں ان کے پاس پہلی قوموں کی بربادی کی اتنی خبریں کہ جن میں بڑی حکمت ہے سورت کا آغاز بڑا زبردست ہے سورت الانبیاء سے ملتا جلتا ہے وہاں کیا تھا اقترب للناس حسابهم وهم فی غفلت موردون لوگوں کے حساب کا وقت قریب آ گیا جبکہ وہ ابھی تک غفلت میں منہ موڑے ہوئے ہیں۔ اس سورت کی شان نزول یا خاص طور پہ یہ ابتدائی آیات ہیں، ان کی شان نزول میں خاص واقعہ بھی آتا ہے۔ حضرت انس رضی اللہ عنہ فرماتے ہیں کہ ایک دن نبی صلی اللہ علیہ وسلم بیٹھے تھے، خطبہ ہو رہا تھا، سورج غروب ہونے کے قریب ہو گیا تو اللہ کے نبی نے فرمایا، ما بقیہ من دنیا، دنیا کی مقرر مدت میں سے اب اس قدر وقت باقی رہ گیا جتنا اس دن سے سورج کے غروب ہونے میں باقی رہ گیا۔ مراد کیا تھا کہ زیادہ وقت گزر گیا دن کا اور اب صرف تھوڑا سا وقت رہ گیا جس میں سورج ڈوب جائے گا، اور اب وقوع قیامت میں تھوڑی سی مدت باقی رہ گئی ہے۔ ایک اور صحابی ہے، وہ کہتے ہیں کہ میں نے اللہ کے نبی کو یہ فرماتے ہوئے سنا، آپ نے فرمایا، بوئس تو انا و سا تو کہا تین یا کہا، اور اس طرح ہا کزا، اس طرح آپ نے اپنی انگلیوں کو جوڑا کہ میں اور قیامت اس طرح بھیجے گئے ہیں جیسے یہ دو انگلیاں۔ بعض کہتے ہیں دو اس لیے کہ ان کے بیچ میں کوئی تیسری چیز نہیں، اور بعض کہتے ہیں یہ فرق، یہ نبی صلی اللہ علیہ وسلم کا آنا ہے اور یہ چھوٹی انگلی سے بڑی انگلی کا جو فرق ہے، اتنا سا وقت نبی صلی اللہ علیہ وسلم کے اس دنیا میں آنے کے بعد کا ہے۔ آپ دیکھیں 1500 سال تو اب بھی ہو چکے اور پچھلی دنیا اتنی گزر چکی ہے، تو پتہ کیا چلا کہ ہم سب قیامت کے قریب کے دور میں پیدا کیے گئے۔ اقتربت الساعة، قیامت آ گئی، اور جب قیامت آئے گی تو اس وقت سب کچھ درہم برہم ہو جائے گا۔ وانشق القمر، اور اس کی نشانی دکھانے کے لیے تو چاند پہلے ہی دو ٹکڑے ہو گیا۔ یہ ہے وہ حصہ سورت کا جس کو سورت القمر کی وجہ بتائی جاتی ہے کہ قیامت آئے گی۔ بعض کہتے ہیں کہ وانشق القمر سے مراد قیامت کے دن ہی سورج کا دو ٹکڑے ہونا یا ٹوٹنا ہے، اس کا ختم ہونا ہے، سب درہم برہم ہو جائے گا۔ لیکن صحیح بات کیا ہے کہ اس میں ایک خاص واقعہ ہے نبی صلی اللہ علیہ وسلم کی زندگی میں جو پیش آیا، خلاصے کے طور پہ بیان کر دیتی ہوں، ڈیٹیل جس کی بہت ساری آپ کو سیرت کی کتابوں میں مل سکتی ہیں۔ لیکن اس کا خلاصہ کیا ہے، ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ایک دن نبی صلی اللہ علیہ وسلم کے پاس چند مشرک جمع ہو کر آئے، کہنے لگے، اگر آپ سچے ہیں تو اس چاند کو دو ٹکڑے کر کے دکھا دیں۔ دیکھیے کیسی عجیب و غریب باتیں نا، یہ ایسی ہے کہ جیسے آپ سے کہا جائے قرآن پڑھیں تو آپ کہیں گے، اچھا اگر آپ کہتی ہیں قرآن کی دعوت سچی ہے، آپ یہ قرآن کی آیت پڑھیں اور یہ ڈیسک ٹوٹ کے دو ٹکڑے ہو جائیں تو ہم مان جائیں گے کہ آپ جو پڑھا رہی ہیں یہ بہت اچھا ہے۔ کوئی فرق پڑتا ہے؟ کوئی اس سے تعلق ہے؟ کوئی کہ یہ کر دیں تھا، اور اگر آپ کی اس بات سے یہ گاڑی ٹوٹ کے دو ٹکڑوں میں ہو جائے تو ہم فوراً مان جائیں گے؟ اللہ کے نبی نے نہ تو جادوگر ہونے کا دعویٰ کیا تھا، ہاں اپنے لوگوں کے دلوں کے اندر اس قرآن کے جذب کرنے کی کوشش کی تھی، اور جب دلوں میں قرآن آتا ہے تو دل دو ٹکڑے نہیں کئی ٹکڑے بن کے گر جاتا ہے۔ لیکن نہ ماننے کے 100 بہانے، جن کے دل نہیں مان رہے ہوتے یا جن کو تعصب کی دیواریں روکتی ہیں، آپ ان کو جو مرضی دکھا دیں سنا دیں، مانتے کوئی نہیں۔ لیکن ایک سچے داعی دین کی حیثیت سے نبی صلی اللہ علیہ وسلم کی ذات تڑپ رکھتی تھی کہ اللہ کے لیے کیا مشکل ہو سکتا ہے جو چاند کو ایک ٹکڑے میں کر سکتا ہے، اور مہینے کی 28 دنوں میں 28 مختلف حالتیں چاند کی بدل سکتا ہے، تو اس کے لیے دو ٹکڑوں میں کرنا کیا مشکل ہے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، ان فالتو تو منون، اگر میں نے ایسا کر دیا تو کیا تم ایمان لے آؤ گے؟ کہنے لگے، ہاں ہم ایسے ہی کریں گے۔ 14ویں کی رات تھی، یعنی پورا فل مون تھا آپ کہہ سکتے ہیں، نبی صلی اللہ علیہ وسلم نے اللہ تعالیٰ سے دعا کی کہ اللہ تعالیٰ آپ کے لیے کیا مشکل ہے، آپ اس چاند کو دو ٹکڑوں میں کاٹ دیجئے، آپ کے لیے تو کچھ بھی مشکل نہیں ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کی دعا سے کہتے ہیں کہ اللہ کے نبی نے یوں اپنی انگلی کی چاند کی طرف، اور اس وقت چاند بالکل کھلا دکھ رہا تھا کوہ صفا پہ، اور اس کا سامنے لوگوں کو دکھتا تھا، لوگوں کے دیکھتے دیکھتے چاند دو ٹکڑے ہوا، آدھا صفا کے پہاڑ کے ادھر چلا گیا، آدھا ادھر چلا گیا۔ اور روایت میں آتا ہے کہ اللہ کے نبی نے ان لوگوں کو نام لے لے کے بتایا، فلاں تم بھی دیکھ لو، اے فلاں تم بھی دیکھ لو، اے تم بھی دیکھ لو، اور اشخدو، اور ساتھ گواہ رہو۔ سب نے دیکھ بھی لیا۔ اس کے بعد کہتے ہیں کہ چند منٹ تک یہ منظر رہا، کوئی بہت لمبا چوڑا تو رہا نہیں، یا کوئی ایسی بات تھی۔ اس منظر کو دیکھ کے آپ نے پوچھا، سناؤ کیا کہا ہے؟ تو وہ لوگ جو بیٹھے تھے ابھی دعوے کر رہے تھے، کہنے لگے، یہ ابن کبشہ کا جادو ہے۔ نعوذ باللہ، نبی صلی اللہ علیہ وسلم کو ابن کبشہ کہتے تھے، آپ کے باپ کی کنیت تھی۔ کہنے لگے کہ یہ بس ایک نظر بندی کر دی گی اور کچھ ایسی بات نہیں ہے، ہم تو نہیں مانیں گے، یہ تم نے ہماری آنکھوں پہ جادو کر دیا ہے، ہم ایک شرط پہ مانیں گے، اور وہ کیا کہ ہمارا فلاں قافلہ جو ہے وہ فلاں ملک سے واپس آ رہا ہے، وہ آئیں گے، پھر ہم سے ان سے پوچھیں گے کہ یہ آج کی رات اس وقت تم نے بھی وہاں چاند کو دیکھا تھا ٹکڑے کرتے ہوئے، تو ہم پھر مانیں گے۔ یعنی مراد یہ تھا کہ ہم پہ جادو چل گیا، उन पे तो नहीं चला होगा। अल्लाह के नबी ने कहा ठीक है। कुछ दिन घुर से वो काफिला वापस आ चुका था। जब उनसे पूछा कि अब बताओ क्या तुमने ऐसा कोई मंजर देखा, उन्होंने कहा हाँ हमने भी देखा। तो फिर भी कहने लगे कि नहीं ये जादू। अल्लाह ताला कहते हैं वहीं यरुआ यतई यौरिदू व यकूल सिहरु मुस्तमिर। ना मानने वाले कभी माने, आप कर लें पापड़ बेल लें सीधे बड़े उल्टे बड़े, वो बात को नहीं मानते। 5 साल पहले ये हुआ था हिजरत से, और इस वाक़े की दलील देने वाले सहाबा में बड़े सहाबा मौजूद हैं, हज़रत अली से लेके अनस और हज़रत हुज़ैफ़ा के, और कई अहादीस से हमें ये मिलता है। अब मसला क्या है कि जब बहुत ज़्यादा अक़ल का इस्तेमाल होता है तो आज के दौर में भी लोग इसको नहीं मानना चाहते। पहला एतराज़ क्या किया जाता है कि अगर इतना बड़ा वाक़या हुआ था तो बाकी दुनिया में इसकी बात क्यों नहीं मिलती। ये एक मारूफ जुमला है जो लोग पेश करते हैं शक़ कमर के मामले में, कहते हैं कि फिर तारीख में इसका रैकेट हो। और बात कहते नहीं वन शक्ल कमर से मुराद फटना नहीं है बल्कि ऐसे ही चांद का हल्का फुल्का हो जाना है। हालांकि लफ्ज़ शक जो है वो बता रहा है कि किसी चीज़ का दो हिस्सों में बंटकर अलग अलग हो जाना और इस तरह की बात कर देना। तो आप देखिए कि हम इस पे पॉइंट्स जमा कर सकते हैं कि क्यों ये वाकई इतना मारूफ नहीं। पहली बात ये देखिए कि उस वक़्त मक्का में रात थी, पूरी दुनिया में तो रात नहीं थी, सारी दुनिया लोगों को तो पता भी नहीं चल सकता था, नंबर वन। दूसरी बात है पूरे मक्का में भी रात थी तो क्या सारे लोग उस वक्त जाग रहे थे? तीसरी बात है जो जाग रहे थे तो क्या सारे पहले से चांद को नज़र भर के देख रहे थे कि ये होने वाला? अगली बात क्या है कि इससे पहले कोई ख़बर नहीं थी कि सारे अपनी दूरबीनें लेके बैठ जाएं जैसे कि अभी ये टूटने वाला है। आज कोई भी चांद में सूरज में सितारों में तब्दीली आती है तो इस तरह हो जाता है ना, लोग पहले से घरों की छतों में होते हैं। ये बिल्कुल अचानक मामला हुआ था। फिर इसके बाद आप देखिए कि एक और चीज़ ये है कि वो चंद मिनट तक रहा था, थोड़ी देर के लिए रहा और ख़त्म हो गया। सिर्फ वही लोग उसको जानते होंगे ना कि जो उस वक़्त वहाँ मौजूद थे अल्लाह के नबी के पास, जाके बताया होगा उन्होंने तो कह रही होंगी उनकी बीवियाँ अच्छा हमें पता होता हम भी बाहर निकलती, कोई सो रहा कोई सुला रहा कोई काम कर रहा था। फिर अगली बात है कि उस वक्त ना कोई मीडिया था कि जो इसको फुल कवरेज देता, ना सैटेलाइट्स थी कि जिसमें इसको पूरा सेव करके बार बार उसकी पिक्चर्स दिखाई जाती, कोई ऐसी चीज़ नहीं थी। इसके बावजूद भी आपको पता है कि एक शख्स था हिंदू था, वो मैं आपको पढ़ के सुना देती हूँ उसका वाक्य, और यही वो चीज़ है कि जो इस बात पे वो फिर शख्स मुसलमान भी हो गया था। ये वाक्य मैं सुना देती हूँ। एक राजा थे, उन्होंने ये मंजर देखा, मालाबार की तारीखों में इसका जवाब मिलता है। इस मंजर को देखा और जब उनको ये पता चला कि इस वाक्य का तस्करा कुरान पाक में मौजूद है तो इस बात पर फिर वो मुसलमान हो गए थे। आज साइंस ने भी इस बात की गवाही दे दी, जैसे कि पहले भी कहा कि एक वक्त आएगा कि साइंस खुद ही लोगों को इस्लाम की तरफ ले आएगी। चांद की जो तस्वीरें इस वक्त हमें मिलती हैं लेटेस्ट कैमरों से, उसके अंदर साइंसदान एक ऐसा शिगाफ देखते हैं, यदि कट जैसे प्लेट टूट जाए और उसके बाद आप एल्फी लगा के उसको या कोई चीज़ लगा के जोड़ लेते हैं ना, तो चांद में आज भी ऐसी लाइन मौजूद है। और साइंसदान कहते हैं कि चांद की ये कैफियत बता रही है कि ये कभी टूटा था और बाद में जुड़ा था। बस लोग कहते हैं दो दफ़ा भी ऐसा वाक़या हुआ लेकिन दो दफ़ा नहीं हुआ, वरना फिर वो शक्क़त की बजाय शक्क़तैन का लफ्ज़ होना चाहिए था। अब देखिए कि ये छोटे छोटे मौजज़ात होते हैं ना जो लोगों को बहुत ज़्यादा अपील करते हैं, हालांकि इससे कोई ज़्यादा फ़र्क नहीं पड़ता। चांद का निकल ही आना अल्लाह की ज़ात की कितनी बड़ी दलील है। कभी पूरा होता है कभी आधा होता है, फिर उसके बाद और छोटा हो जाता है और छोटा हो जाता है। तो अल्लाह की ज़ात इस सारी चीज़ों को हमारे सामने लाकर ये साबित करती है कि इन्नल्लाह अला कुल्ली शयइन क़दीर। आप देखिए अब इसको सोच के आप समझिए कि जब हज़रत सालेह के दौर में ऊँटनी निकली थी पहाड़ी में से, लोग फिर ना माने, माँ के पेट से बच्चे को निकलता देख के कोई नहीं रब को मानता, तो वो इन चीज़ों को देख के क्या मानेगा। मैं तो कहती हूँ कुरान पढ़ के जो दिल फटते हैं ना, ये भी एक मौजज़ा है। लोग देखते हैं कुरान पढ़ने वालों पर एक असर आ जाता है, इसको देख के कोई नहीं मानता तो फिर बाकियों को देख के क्या कोई मानेगा। अल्लाह सुब्हानहू व तआला फरमाते हैं कोई भी निशानी देखते हैं तो उससे एराज करते हैं। वयकूलु सिहरु मुस्तमिर, ये सिहरु मुस्तमिर को देख लीजिए, सहर का लफ्ज़ तो पीछे हमारे पास आ चुका है जादू में। मुस्तमिर का जो लफ्ज़ है इसको मुख्तलिफ तरह से समझा गया, मिर्रतुन से कहें तो मुराद होता है कुव्वत वाला, पीछे हमने पढ़ा जू मिर्रा, वही रूट है इसका भी, जोर वाला मोहकम जादू। इसी तरह अगर इसको इस्तिमरार से, उर्दू में पढ़ते हैं एक लफ्ज़ माजी इस्तिमरारी कॉन्टीन्यूस टेंस जो होता है, तो इस्तिमरार के मानों में आता है तो मानी होता है मुसलसल चलने वाली चीज़। फिर मानी क्या बन जाएगा, चलता जादू, सेहरो मुस्तमिर, यानी इस जादू का बहुत ज़्यादा जोश है, बड़ा ज़ोर है। तीसरा लफ्ज़ मुस्तमिर को मर्रा या मिर्रू से कहते हैं, गुजरने वाला, तो आता जाता जादू। तीनों रूट्स फ़र्क करने से तीन मुख्तलिफ मानी बन गए। पहला मोहकम जादू, यानी बड़ा ज़ोर वाला जादू है। दूसरा मानी चलता जादू, और तीसरा क्या, आता जाता जादू, यानी वक्ती तौर पर यह जादू आया है और आएगा और गुजर जाएगा। बस वो कहते हैं ये तो होगा और ये तो होता ही, ये कोई बड़ी बात नहीं। अल्लाह ताला कहते हैं वह कज़्ज़बू, झुटलाया, और झुटलाने की वजह क्या थी, वत्तब अहवाहुम, बाप दादा का दीन नहीं छोड़ना चाहते थे। पहले से जो तस्लीम कर लेता ना कि मैंने नहीं ये बात छोड़नी, मैंने अपना आप नहीं बदलना, वो कभी नहीं बदलता। बात बुरी है, लेकिन लोग मिसाल देते हैं ना कि पिछली मोहब्बतें नहीं जाती, लड़कियां जितनी मर्जी खुश हैं अपने ससुराल में शौहर के साथ, उनकी अगर कहीं पहले दोस्ती होती है ना तो उसका दिल नहीं लगता, खुद तो बसना चाहती है, वो सोचे नहीं बसने देती। याद रखिए, बाज़ दफ़ा हम तो अल्लाह की किताब से जुड़ते हैं, हमारा दिल खिलता है, हम खुश हैं, लेकिन हमारी पिछली मोहब्बतें हमें नहीं छोड़ती। बाज़ दफ़ा इंसान सोच बदल के आता है, बाज़ दफ़ा बचपन से एक ही बात सुनते आ रहे थे, फिर कुरान मिला, दूसरी बात मिली, समझ आती है, लेकिन फिर दिल पिछली ही मोहब्बतों में अटकता जाता है। जहाँ दिल होता है वहाँ दिल का अटकाव हो जाता है। अल्लाह ताला कहते हैं इनको छोड़ दो इनके हाल पे। वकुल्लु उम्रे मुस्तकिर, और हर काम के लिए एक अंजाम मुकर्रर है, यानी हर एक का कोई अंजाम है। जो ईमान और तकवा के साथ जिएगा, इख्तियार करेगा, उसका अंजाम उलाएका हुमुल मुफ्लिहून वाला होगा, और जो कुफर के साथ जिएगा वाला हुम अज़ाबुन अलीम। ये नहीं हो सकता कि करे कोई कुछ और मामला उसके साथ दूसरी तरह का हो जाए, ये अल्लाह की शान है। वलक़द जाहु मिन अलम्बाई मा फीही मुस्तजर, और पहुँच चुकी हैं इनके पास पहली कौमों की बर्बादी की इतनी खबरें कि जिसमें नसीहत मौजूद है, इबरत मौजूद है। मुस्तजर का लफ्ज दुजर से है, इस दजर कहते हैं बुलंद आवाज़ से किसी को किसी काम से रोकना, बुलंद आवाज़ से किसी को किसी काम से रोकना, मुराद क्या, झिड़कना। ये वाक़या झिड़कियाँ हैं, अल्लाह ताला कहते हैं इस गुमराही को छोड़ो, इस गलती को छोड़ो, और तुम वो काम करो जिसके करने का अल्लाह ताला ने रखा है। आप बैठे हो तो एकदम बच्चे को ज़ोर से आवाज़ दें तो बच्चा कांप जाता है, माँ की आवाज़ सुन के बच्चा मासूम कांप जाए, और रब की बात सुन के, रब की झिड़कियाँ सुन के ना दिल के दरवाजे खुले, ना जिंदगियों में कोई तब्दीली आए, तो फिर दुआ करने की ज़रूरत है कि अल्लाह हमारे दिलों को नरम कर दे। फरमाया ये कलाम कोई छोटी चीज़ नहीं, हिकमतुम बालिगतुन, ये तो पहुंची भी हिकमत है, ये खबरें सरासर हिकमत वाली खबरें हैं। फमा तुगने नुजुर, बस डराने वालों ने कोई फ़ायदा ना पहुंचाया। जिसका दिल इस कुरान को खुल के देख के नहीं खुलेगा, सुन के नहीं खुलेगा, जो इसकी हिकमत भरी बातें, दिल में पहुंचने वाली बातों को सुन के ना बदला, वो नहीं बदलेगा। वो लिख ले, खुद को दे दे सर्टिफिकेट, मैं नहीं बदल सकती। और जो ज़मीन बारिश के बावजूद हरी ना हो, उसको कोई नहीं हरा कर सकता। जो थोड़ा सा गार्डनिंग का शौक़ रखते हैं, वो खूब अच्छी तरह जानते हैं कि सबसे बेहतरीन वाटरिंग, यानी पानी देने का निज़ाम, बारिश का निज़ाम है। आप देंगे कहीं दे देंगे, कहीं नहीं देंगे, लेकिन वो बारिश हर पत्ते फूल को धो के रख देती है। और जहाँ बारिश के पानी के बाद हरियाली ना आए, तो फिर समझ जाते हैं कि यहाँ सब्ज़ा नहीं होगा। कुरान की महफिल में बैठना हकीकत में बारिश में भीगना, वो बारिश जो कपड़ों पे छींटों की सूरत में पड़ती है, चीज़ें भीग जाती हैं, तो दिल ना भीगे। हिकमतम बालिगा, इसी तरह हिकमतम बालिगा कहते हैं जिसकी ताकीद इंतहा को पहुंची हो। कुरान की बातें दिल में पहुंचने वाली हैं, पहली बात। दूसरी बात हिकमत वाली बातें हैं। तीसरी बात हालात और मौके के मुताबिकत से आती हैं। और चौथी बात यह कि इसकी ताकीद इंतहा को पहुंची हुई है। ऐसे नहीं लगता सीधे ड्रिल मशीन से सुराख हो जाते हैं दिलों के अंदर, फिर भी गंदी चीज़ें ना निकलें, फिर गंदी पस ना निकले दिल की, फिर खूबसूरत चीज़ें ना आएं सामने ज़िंदगी में, तो फिर इंसान की बदबख्ती है। और नुजुर का जो लफ्ज़ है ये नज़ीर की जमा है। नुजुर कहते हैं रसूल के मानी में है। एक कॉल यह है कि नुजुर से मुराद जहाँ रसूल है, यानी लोगों ने रसूलों से फ़ायदा नहीं उठाया, नबियों से फ़ायदा नहीं उठाया। और बास कहते हैं कि नुजुर यहाँ मस्तर डराने के मानी में इसम के तौर पर आया है कि इनको तो किसी डरावे ने कोई फ़ायदा ही नहीं दिया। इतनी प्यारी किताब पढ़ के इनका बाल का बीका नहीं हुआ, इतनी हिकमत वाली किताब पढ़ के इनको हिकमत कोई ना मिली, इनको छोड़ दीजिए, फ़तवल्लान हम, बस मुँह फेर लीजिए इनसे। یوم یدعیزا الی شیء نکر، ایک روز بلائے گا انہیں ایک بلانے والا ایک ناگوار چیز کی طرف۔ ایسے لگتا ہے کہ اللہ تعالیٰ کہہ رہے ہیں کہ قرآن پڑھ کے ان کے دل نہیں کھلے نا، اب ایک ہی آواز سن کے ان کے دل کھلیں گے، اور وہ پکارنے والے کی پکار ہوگی۔ اشارہ ہے اسرافیل کی طرف، ادائی اسرافیل ہے۔ نکر کہتے اجنبی، انجان چیز کو۔ آج بھی کتنے لوگ ہیں جو آخرت سے انجان ہیں۔ یہ جو نکر ہے یہ عرفان کی ضد ہوتی ہے۔ عرفہ کہتے ہیں پہچاننے کو، تو نکرہ کہتے ہیں نا پہچاننے کو۔ اسی طرح انجان کے ساتھ ساتھ نکر میں انتہائی مکروہ ہونے کا معنی بھی آتا ہے۔ منکر ہوتا ہی وہ ہے جس کو انسان کی عقل بالکل پسند نہ کرے، یعنی انکار کر دے اس کو ماننے کا، اس کو مکروہ لگے۔ یعنی قیامت ایک ایسا حادثہ ہے کہ جس کا آج کوئی اندازہ نہیں لگا سکتا۔ دنیا میں ایک دو عمارت گرتی ہے، ساری دنیا میں شور مچ جاتا ہے۔ سوچئے اس دن کس کو آپ الزام دیں گے، جس دن ساری دنیا کی عمارتیں گر جائیں گی۔ جہاں سورج چاند ستارے گر رہے ہوں گے، اس وقت تو کوئی الزام دینا تو دور کی بات ہے۔ حالت کیا ہوگی؟ خشن ابصارہم یخرجون من الاجداث کانہم جراد منتشر۔ جس دن خوف کی وجہ سے ان کی آنکھیں جھکی ہوئی ہوں گی، اور قبروں سے یوں نکلیں گے جیسے پراگندہ ٹڈیاں بکھری ہوئی۔ اللہ اکبر، کیسے اللہ نے انسان کو ایک چھوٹی سی چیونٹی کے برابر کر دیا۔ خشا خاشے ان کی جمع ہے، کمزوری کی وجہ سے جھکنا، خوف اور عاجزی سے جھکنا، آنکھوں چہرے اور آواز کے جھکنے اور دل سے ڈرنے کے لیے آتا ہے۔ جب آنکھوں کے لیے خشن کا لفظ آتا ہے تو مراد ہے نگاہوں کا زمین میں جھکنا۔ شرم آتی ہے نا جب کبھی، جب ہم کسی سے آنکھیں نہیں ملا سکتے تو ہم بالکل نیچے جھکا لیتے آنکھیں۔ اور جب آواز کے لیے لفظ خشن آتا ہے نا، تو دبنا اور کم ہونے کا معنی آتا ہے۔ اور اجداد سورج یاسین میں بھی گزرا تھا، جدس کی جمع پرانی قبر کو کہتے ہیں، اور جراد جرادتن کی جمع۔ حالت کیا ہوگی؟ محتعین الدائی، ڈرتے ڈرتے بھاگ رہے ہوں گے بلانے والے کی طرف۔ محتعین کی جمع خطا ان سے، عاجزی سے، ذلت کے مارے جھکنا۔ کیا حال ہوگا قیامت کے دن؟ ایسے لگتا ہے قیدیوں کو جیلوں میں بلایا جا رہا ہے، ڈنڈے پڑے ہیں، ادھر سے پھینک ادھر سے پھینک۔ دنیا میں بڑا بنتا ہے انسان، کیا اپنے آپ کو سمجھتا ہے؟ کیسے اسرافیل کی آواز پہ قبروں سے ٹڈیوں کی طرح نکل کے بھاگیں گے؟ آج بستر نہیں چھٹتے اللہ کے لیے، آج آرام اور نعمتیں نہیں چھٹتی ہم سے کہ ہم کیوں اللہ کے دین کے لیے تھوڑا سا مشکل سے ہیں، اور کل عاجزی کے مارے اٹھ پڑے ہوں گے۔ کوئی تیاری نہیں کی تھی، آج عدالت کے کٹہرے میں کھڑے ہوئے، گھبرائے ہوئے، نظریں چھوٹیں گی نہیں۔ آپ دیکھیے کہ کوئی قبر کسی کی کہیں پڑی، کوئی کہیں جلا، کوئی پانی میں ڈوبا، کل سارے ایک آواز پہ اٹھ جائیں گے۔ یقول الکافرون ھذا یوم عسر، کافر کہتے ہوں گے بھائی یہ تو بڑا ہی سخت دن ہے، خوفناک، تنگ، مشکل۔ آگے ہم پڑھیں گے یومن ابوسن قمتریرا، تیوریاں چڑھاتا ہوا دن ہے، جیسے چہرے کے زاویے بدلتا ہوا دن ہے، ہول پڑتے ہوئے ہوں گے اس دن۔ اس دن سر پیٹیں گے، شور کریں گے، لیکن کچھ بھی فائدہ نہیں ہوگا۔ دنیا میں نہیں ماننا تو بات میں ماننا کیا ہے؟ اس دن تو ہم تیار نہیں تھے، ہماری خواہشات دنیا کی ہمیں اتنی تھیں کہ ہم نے کبھی سوچا بھی نہیں تھا کہ ہمیں قبروں میں اس دنیا سے زیادہ وقت رہنا۔ آپ کسی بھی فوت شدہ کو سوچیں، آپ کی رشتہ داروں میں، ملنے والوں میں، جس کو اپنے اپنے کہیں بچپن میں سوچا ہو فوت ہونے کا، خبر سنی ہو کسی نے دادی کی، کسی نے نانی کی، اور اب آپ اپنی عمر میں کچھ سال وہ نکال کے سوچئے کہ جس وقت سے آپ نے کیا کچھ نہیں کر لیا۔ آپ بچپن سے جوان ہوئیں، جوان سے پھر آپ کی شادی ہوئی، پھر پاکستان سے آپ ناروے آئیں، پھر ناروے کے وہ سارے مرحلے یاد کریں، آج کے ایک دن، دوسرا دن، مہینہ گزرا، سال گزرا، پھر آپ کا ایک بچہ ہوا، دوسرا ہوا، تیسرا ہوا، آپ نے کتنی مشقتیں کی، پھر آپ کئی جگہ گھومی، کتنی دفعہ پاکستان گئیں، کتنے جوڑے بنائے، کتنے گھر بدلے، اور آپ کی دادی اس وقت سے ابھی تک قبر میں ہیں۔ سوچیے ہمیں اس دنیا میں جتنا رہنا ہے نا، اس سے بہت زیادہ قبروں میں رہنا ہے۔ دیکھ لیجیے آپ، ایک ایوریج ایج دیکھ لیں آپ، चलें, आपने अपनी दादी का तो वक्त याद कर लिया, दादी की दादी को कब्र में गए हुए कितने साल हुए हैं, पर दादी को कब्र में कितने साल हो गए हैं, आपकी सास की सास को कब्र में गए कितने साल हो गए हैं। इस कब्र को छुटला के इंसान इस दुनिया की 4 दिन की जिंदगी के लिए इतना परेशान, इतना परेशान। मैं सोचती हूँ कि दुनिया के लिए तो परेशान होते हुए भी शर्म आती है। जैसे आप अपने किसी बच्चे को सिर्फ अपने खिलौने के टूटने या भाई के उसका खिलौना लेके भागने पर रोता देखे तो आप कहते हैं चल बेवकूफ, ये को रोने की बात है, चल आंसू साफ करो, ये क्या, मैं तुम्हें नया ले दूंगी, क्या बड़ी बात है। हम जब दुनिया के लिए रोते धोते टेंशन का शिकार, आंसू पोंछते, सर में दर्द, ब्लड प्रेशर, शुगर, तो ऊपर भी आवाज़ें आती होंगी है बेवकूफ, इस खिलौने वाली दुनिया के लिए लड़ता रोता है, असल तो मैंने इसको आगे देनी है। क्या वजह है कि इंसान को अपनी मौत याद नहीं आती, क्या वजह है कि इंसान अपने आप को इतना खुला महसूस करता है। वहां जाके कहेगा या मुनसर, क्यों, कि जिसने मुश्किल नहीं सही होती ना उसको मुश्किल लगती बहुत बड़ी है, छोटी मुश्किल बड़ी लगती है, जिसने गर्मी नहीं सही उसके लिए हज उमरा बड़ा मुश्किल है, जिसने भूख प्यास नहीं सही उसके लिए वहां लाइनों में लग के खाना खाना लेना बहुत मुश्किल है, जो पाकिस्तान में गांव में देहातों में रहते हैं उनको बिजली का पता ही नहीं, वो खुश हैं, वो कहते हैं कोई गर्मी नहीं, दरख्तों के नीचे बैठ जाओ, और जो शहरों में एसी के आदी हैं वो 1 घंटा नहीं रह सकते ऐसी जगह पे। उसर किसके लिए या असर किसके लिए, जिसने ज़िंदगी को बड़े फन के साथ गुजारा था। कुफर तो किसी भी दर्जे का हो सकता है ना।